ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलाम अला सय्यिदिल अंबियाए वल मुर्सलीन सय्यिदना व नबीना व हबीबना व शफीना محمد وآله وأصحابه أجمعين أما بعد فأنا عبد الرحمن بن أبي قراد رضي الله تعالى عنه قال إن النبي صلى الله تعالى عليه وسلم توضأ يوما فجعل أصحابه يتمسحون بوضوئه فقال النبي صلى الله تعالى عليه وسلم ما يحملكم على هذا قالوا حب الله ورسوله فقال النبي صلى الله تعالى عليه وسلم من سره أن يحب الله ورسوله أو يحبه الله ورسوله فليصدق حديثه إذا حدث وليؤدي أمانته إذا اؤتمن وليحسن جوار من جاوره। ये एक हदीस है जो अभी आपके सामने पढ़ी गई। हजरत अब्दुर्रहमान इब्ने अबी कुराद रजी अल्लाह तआला अन्हु इस हदीस के रावी हैं। फरमाते हैं कि एक मर्तबा नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने वजू फरमाया। फजाला साहबु यतमस्सहून बिवदूई, तो हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के सहाबा हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के वुजू के पानी को लेकर अपने जिस्मों और चेहरों पर मलने लगे। ये सहाबाए किराम रिदवानुल्लाह ताला अलैहिम अजमईन का आम मामूल था कि जब भी नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को वुजू फरमाते हुए देखते सफ़र में, क्योंकि इसकी नौबत सहाबा के लिए सफ़र में आती थी, वरना तो हम अपने घर में वजू फरमाते थे, वहाँ सहाबा मौजूद नहीं होते थे, लेकिन सफ़र में हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम वजू फरमा रहे होते थे तो सहाबा मौजूद होते थे। बुखारी शरीफ में हजरत अबू जुहैफा रज़ी अल्लाह ताला अन्हु की रिवायत है कि हज्जतुल वदा के मौके पर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम क़याम पज़ीर थे मकाम मुहस्सब में। वहाँ हजरत बिलाल रज़ी अल्लाह ताला अन्हु पानी लेकर के आए और वज़ू किया हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने, तो हजरत सहाबा हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के वज़ू के पानी को लेने के लिए आपस में झगड़ने लगे। हुदैबिया के मौके पर हजरत उरवा इब्न मसूद सकफ़ी रदी अल्लाह ताला अन्हु जो उस वक्त अभी मुसलमान नहीं हुए थे, उनको कुरैश ने अपना नुमाइंदा बनाकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में भेजा था बातचीत करने के लिए। बात तो वाकया तो बड़ा लंबा है, लेकिन उसमें यह है कि जब वो वापस आए तो कुरैश के सामने उन्होंने कहा कि कुरैश, मैं दुनिया के बड़े बड़े बादशाहों के दरबारों में गया हूँ, कैसर, किसरा और नजाशी वगैरह, लेकिन किसी भी बादशाह के आदमियों को उसके साथ ऐसा मोहब्बत का और फिदाइयत का सलूक करते हुए नहीं देखा जैसा इनके यानि हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के सहाबा को आपके साथ سلوک کرتے ہوئے دیکھا، اور وہ جب کہتے ہیں کسی بات کا حکم دیتے ہیں تو ان میں سے ہر ایک اس کو بجا لانے کی کوشش کرتا ہے، وہ جب گفتگو کرتے ہیں تو سب خاموش پوری توجہ سے سنتے ہیں، وہ جب بلغم نکالتے ہیں تو وہ بلغم زمین پر نہیں گرتا، ان میں سے کسی کے ہاتھ پر گرتا ہے اور وہ لے کر اپنے چہرے پر مل لیتا ہے، اور جب وہ وضو کرتے ہیں تو ان کے وضو کے پانی کے لیے لوگ آپس میں جھگڑتے ہیں، یقتتلون کے الفاظ ہیں باقاعدہ، جس کے ہاتھ میں آ گیا آ گیا، جس کے ہاتھ میں نہیں آیا وہ دوسرے کی تری لے کر کے اپنے چہرے پر ملنے کی کوشش کرتا ہے۔ یہ عام معمول تھا حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین کا۔ ایک مرتبہ ایسا ہی ہوا، راوی حدیث کہتے ہیں کہ ایک دن نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے وضو فرمایا اور صحابہ نے اپنی عادت کے مطابق نبی کریم صلی اللہ علیہ وسلم کے اعضائے مبارکہ سے جو پانی ٹپکتا تھا اس کو لے کر اپنے چہروں اور جسموں پر ملنا شروع کیا۔ یہ منظر دیکھ کر نبی کریم صلی اللہ علیہ وسلم نے ایک سوال کیا صحابہ سے، ما یحملکم علی ھذا، بھائی تم ایسا کیوں کرتے ہو؟ دیکھو وہ ایسا کیوں کرتے تھے، وہ آج ہم بھی اس واقعے کو سنتے ہیں، ایک سیدھی سادھی سوجھ بوجھ والا آدمی بھی کہے گا کہ یہ سب محبت کی وجہ سے کرتے ہیں، وہ کوئی ایسی پوچھنے کی چیز نہیں تھی۔ لیکن دراصل نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم چونکہ امت کی تربیت کے لیے مبعوث فرمائے گئے تھے، تو اب اس موقع پر آپ حضرات صحابہ کی اور ان کے واسطے سے قیامت تک آنے والی پوری امت محمدیہ کی تربیت فرما رہے ہیں، اس لیے آپ نے پوچھا تاکہ ان کی زبان سے معلوم ہو وہ کہیں کہ ایسا کیوں کر رہے ہیں، ایک تو ہم سمجھیں لیکن وہ کہیں، اس لیے حضور صلی اللہ علیہ وسلم نے پوچھا ما یحملکم علی ھذا، کہ تم ایسا کیوں کرتے ہو؟ تو اس کے جواب میں صحابہ نے عرض کیا حب اللہ و رسولہ، کہ اللہ کے رسول ہم تو اللہ اور اس کے رسول کی محبت میں ایسا کرتے ہیں۔ یہ حب اللہ و رسولہ جو جواب دیا نا صحابہ نے، بڑا جامع جواب ہے، جو لوگ عربی زبان سے واقف ہیں وہ جانتے ہیں کہ عربی زبان میں مصدر کی اضافت کبھی فاعل کی طرف ہوتی ہے کبھی مفعول کی طرف، اگر یہاں مصدر کی اضافت مفعول کی طرف مانی جائے تو اس کا مطلب یہ ہوگا کہ ہم اللہ تعالیٰ اور اس کے رسول سے محبت کرتے ہیں اس لیے ایسا کر رہے ہیں، اور اگر اس کی اس مصدر کی اضافت فاعل کی طرف مانی جائے تو اس کا مطلب یہ ہوگا کہ ہم یہ چاہتے ہیں کہ اللہ تعالیٰ اور اس کے رسول ہم سے محبت کریں اس لیے ہم ایسا کر رہے ہیں۔ چونکہ ان کے جواب میں جو جملہ انہوں نے استعمال کیا اس میں دونوں مطلب تھے، حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے ان دونوں مطلبوں کو سامنے رکھ کر جواب میں ارشاد فرمایا، حضور تو فصاحت و بلاغت کے اعلیٰ معیار پر تھے، آپ نے کیا فرمایا من سرہ ان یحب اللہ و رسولہ، پہلے والا مطلب، جس آدمی کو یہ بات پسند ہو کہ وہ اللہ تعالیٰ اور اس کے رسول سے محبت کرے، او یحبہ اللہ و رسولہ، یا جس کو یہ بات پسند ہو کہ اللہ تعالیٰ اور اس کے رسول اس سے محبت کریں، وہ دونوں چیزیں آپ نے فرمائی۔ صحابہ کے جواب میں تو دونوں ایک ہی جملے میں دو چیز آ گئی تھی، یا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے دونوں کو الگ الگ فرمایا کہ جو آدمی یہ چاہتا ہو کہ وہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم سے محبت کرے، یا یہ چاہتا ہو، کون مومن ایسا نہیں چاہے گا کہ اللہ تعالیٰ اور اس کے رسول پاک سے محبت نہ کرے، ہر ایک کرتا ہے، اور جو یہ چاہتا ہو کہ اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ علیہ وسلم اس کے ساتھ محبت کریں، ہر مومن کی یہ تمنا ہوتی ہے کہ اللہ مجھ سے محبت کرے، رسول پاک صلی اللہ علیہ وسلم مجھ سے محبت کرے، تو کیا کرے؟ اس کو تین کام کرنے ہیں۔ فلیصدق حدیثہ اذا حدث، جب بات کرے تو سچی بات کرے، ولیؤدی امانتہ اذا تومن، और जब उसके पास कोई अमानत रखी जाए तो उस अमानत को अदा करने का एहतमाम करें। वल योहसिन जवार मन जावरहू, और अपने पड़ोसी के साथ अच्छा सुलूक करें। अब इसकी वजाहत में तफसील होगी। पहले जो असल इस हदीस का सबक है वो मैं बतलाना चाहता हूँ कि देखो, हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी जानते थे कि सहाबा आपके वजू का पानी लेकर अपने जिस्मों और चेहरों पर क्यों मलते हैं, आप जानते थे। ऐसा नहीं कि नहीं जानते थे, लेकिन आप मोहब्बत का जो असली तकाजा है वह उनको बतलाना चाहते थे, इसलिए उनसे पूछा कि ऐसा क्यों करते हो। जवाब दिया कि मोहब्बत की वजह से करते हैं। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कहा, मोहब्बत का असली तकाजा यह है कि जो बातें मैं कहूँ ना उस पर अमल करो। ये है मोहब्बत का असली तकाजा। ये हुजूर ने सहाबा ही को नहीं, बल्कि ये आज ये हदीस हम और आप सुन रहे हैं तो कयामत तक आने वाली पूरी उम्मत मोहम्मदिया की तरबियत फरमाई ये इस इरशाद के जरिए से। और तीन बातें जो हैं उनकी भी बड़ी अहमियत है, ये तो एक नमूने के तौर पर है। पहली बात उसी को मुख्तसर वजाहत कर देता हूँ। फल यस्दुक हदीसहु इदा हद्दसा, जब बात करे तो सच्ची बात करे। बात के अंदर सच्चाई, इसकी इस्लाम में बड़ी ताकीद आई है। और नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम जिन पाकीज़ा अखलाक की तालीम देने के लिए दुनिया में भेजे गए थे उनमें सच्चाई को, सिद्क को बड़ी अहमियत हासिल है। आप सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया के बादशाहों के नाम दावत इस्लाम के खतूत भेजे थे। एक ख़त आपने कैसर रूम हिरकल के नाम भेजा। जब वो ख़त कैसर को मिला तो कैसर बड़ा पढ़ा लिखा आदमी था, दीनी उलूम से वाकिफ था, तौरेत और इंजील सारी साबिका आसमानी किताबों और सहीफ़ों से और उनमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुतालिक जो बशारतें दी गई और आपकी जो अलामतें बयान की गई उन सब से वाकिफ था। इसलिए उसने को जब बताया गया कि अरब में एक शख्स पैदा हुए हैं जो अपने आप को अल्लाह का नबी कहते हैं, उन्होंने ये ख़त आपके पास भेजा है। अभी तो ख़त खोला नहीं, ख़त खोलने से पहले ही आप सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत के मुतालिक उसने मालूमात हासिल करना ज़रूरी समझा। जिस ज़माने में वो ख़त उसको मिला था वो यरूशलम बैतुल मुक़द्दस की ज़ियारत के लिए आया हुआ था। उसने एक मन्नत मानी थी उसको पूरा करने की गरज से। उसने अपने आदमियों से पूछा कि भाई जिस इलाके के ये रहने वाले हैं जो अपने आप को नबी कहते हैं उस इलाके के कुछ लोग यहाँ मिल जाएंगे। उन्होंने कहा हाँ, यहाँ तिजारत के लिए वहाँ से काफ़िले आते ही रहते हैं, हम देखते हैं। चुनांचे पता चलाया तो मालूम हुआ अबू सुफियान एक तिजारती काफ़िला लेकर उस ज़माने में वहाँ पहुँचे हुए थे। और अबू सुफियान नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के कट्टर दुश्मन, उस वक्त जो है फरीक मुखालिफ के अपोजिशन पार्टी के लीडर वही है जो आपके मुखालिफ सबसे बड़े दुश्मन, वही ये काफ़िला लेकर आए। वो लाकर उनके भी सामने पेश कर दिया। वाकया तो बड़ा लंबा है, उसमें यह है कि बादशाह ने उनसे सवालात किए, 10 सवाल किए, उन 10 सवालात की इन्होंने जवाबात दिए। उन जवाबात पर जो है कैसर ने जो तबसरा किया हिरकला ने, जिससे ये मालूम होता है कि गोया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के सच्चे नबी हैं। आखिर में मैं जो बात कहना चाहता हूँ ये है कि उसने पूछा अबू सुफियान से, मादा युअल्लिमुकुम, वो आपको क्या चीज़ सिखलाते हैं। तो उन्होंने जवाब में कहा कि युअल्लिमुना अस्सलात वस्सिद्क वस्सिलत व हमें वो नमाज की और इसी तरीके से सच बोलने की और सिला रहमी की ताकीद फरमाते हैं, वलफाफ और पाक दामनी की। गोया उस आपके एक बहुत बड़े दुश्मन ने दुनिया के बहुत बड़े बादशाह के सामने आप सल्लल्लाहु अलैहि वसल्लम की तालीमात का जो खुलासा पेश किया चार चीज़ों की शक्ल में, उसमें सिद्क को बड़ी अहमियत। और वाकया ये है کہ سارے اخلاق میں سچائی کی ایک بڑی اہمیت ہے. نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے بخاری شریف میں, علیکم بالصدق فإن الصدق يهدي إلى البر وإن البر يهدي إلى الجنة. تم سچائی کو لازم پکڑو, اس لیے کہ سچائی جو ہے وہ نیکی کے راستے کے اوپر لے جاتی ہے. بر عربی زبان میں کہتے ہیں ہر نیک کام کو. گویا آپ سچ بولنے کا اہتمام کریں گے تو اس کی برکت سے اللہ تبارک تعالیٰ آپ کو سچائی نیکی کے راستے پر ڈال دیں گے اور نیکی آپ کو جنت میں لے جائے گی. گویا نبی کریم صلی اللہ علیہ وسلم نے ماسٹر کی بتلا دی, کائی کی نیکی کے راستے پر چلنے کی. کوئی آدمی نیک بننا چاہتا ہے نا تو اس بھائی نیک بننے کے لیے کیا شکل اختیار کروں, تب آپ کبھی سچ بولنے کا اہتمام کرو. چنانچہ دیکھو حدیث میں آتا ہے کہ ایک مرتبہ ایک آدمی آیا نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں اور اس نے آ کر عرض کیا کہ اللہ کے رسول, میں بہت ساری برائیوں میں مبتلا ہوں, چوری کرتا ہوں, زنا کرتا ہوں, شراب پیتا ہوں, جھوٹ بھی بولتا ہوں. اب یہ ساری چیزیں بیک وقت ایک ساتھ چھوڑنا تو میرے لیے مشکل ہے, میں محنت کر کے ایک ایک کر کے چھوڑوں گا. آپ مجھے یہ بتلائیے کہ پہلے میں کس کو چھوڑوں. قربان جائیے نبی کریم صلی اللہ علیہ وسلم کے انداز تربیت پر. ہم اور آپ ہوتے تو بھائی یہ جھوٹ اور زنا, چوری اور شراب, تو ان تینوں کے مقابلے میں جھوٹ تو کو ہم کوئی حیثیت دیتے نہیں, ان میں سے ہی کسی کا انتخاب کر کے کہتے کہ اس کو چھوڑو. لیکن نہیں, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے کیا فرمایا, بھائی جھوٹ بولنا چھوڑ دو. گویا ان چار میں سب سے آسان چیز وہی تھی. ایک تربیت میں نفسیاتی پہلو کو بھی مد نظر رکھا جاتا ہے, تو یہاں گویا آپ اگر اس کو یہ فرماتے کہ یہ چھوڑ دیں, وہ یوں سوچا یہ تو بہت آسان بات ہے, چھوڑ دوں, اس نے فوراً اس کو کیا کر لیا, قبول کر لیا. اب اس زمانے کے لوگ اپنے وعدے کے سچے ہوا کرتے تھے, جو بات ایک مرتبہ کر لی کہ منظور کر لی بس. وہ چنانچہ اس نے یہ سوچ کر منظور کیا تھا کہ بھائی ان چار میں یہ آسان ہے, اب کر تو لیا. اب اس کے بعد جب اس کو چوری کا خیال آیا تو اس نے سوچا کہ اب چوری تو میں کروں گا, لیکن اگر اس کے بعد مجھے بلا کر پوچھا جائے گا کہ تم نے چوری کی, تو چونکہ میں نے یہ کہا ہے کہ جھوٹ بولوں گا نہیں, تو مجھے یہ کہنا پڑے گا کہ میں نے کی ہے, اور جب کہوں گا تو میرا ہاتھ کٹے گا, لے چوری نہیں. شراب پینے کا جب خیال آیا پھر یہی سوچا کہ اگر میں شراب پیوں گا اور بعد میں مجھے بلا کر پوچھا جائے گا کہ تو نے شراب پی, تو میں مجھے اقرار کرنا ہے, میں جھوٹ تو بولنا نہیں ہے, تو پھر وہ مجھے کوڑے لگیں گے. زنا کا بھی یوز گویا جھوٹ کیا چھوٹا, ساری برائیاں چھوٹ گئی. ایک سچائی نے نیکی کی راہ, اسی لیے سچائی ایک ایسی خوبی ہے جو آدمی کو نیکی کے راہ پر لگاتی ہے. اسی لیے جھوٹ کے متعلق اس کے برعکس حضور کا ارشاد وہیں بخاری میں اسی حدیث کے اندر ہے, وَإِيَّاكُمْ وَالْكِذْبَ فَإِنَّ الْكِذْبَ يَهْدِي إِلَى الْفُجُورِ وَإِنَّ الْفُجُورَ يَهْدِي إِلَى النَّارِ, کہ تم جھوٹ سے بچو, اس لیے کہ جھوٹ یہ گناہ کے راستے پر آدمی کو چلاتا ہے اور گناہ لے جاتا ہے کہاں, جہنم کی طرف. واقعہ یہ ہے کہ جھوٹ اتنی ایسی خطرناک چیز ہے, اسی لیے ہمارے بزرگوں کے ہاں اپنی اولاد کی تربیت میں یہ پہلو بہت مد نظر رکھا جاتا تھا, بچے میں یہ عادت ڈالی جاتی تھی کہ وہ کبھی جھوٹ نہ بولے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے یہ بھی ارشاد فرمایا ہے کہ آدمی جب جھوٹ بولتا ہے تو اس کے منہ سے ایک بدبو نکلتی ہے جو ایک میل تک دور چلی فرشتہ رحمت کا ایک اس بدبو کی وجہ سے بھاگ جاتا ہے. ہمارے بزرگوں میں ابھی ماضی قریب میں ہوئے ہیں قاری امیر الحسن صاحب نور اللہ مرقدہ, حضرت شیخ مولانا زکریا صاحب رحمۃ اللہ علیہ کے بڑے خلفاء میں سے تھے, اور ہردوئی میں 60 سال تک انہوں نے تعلیم دی ہے, بس شروع سے لے کر وفات تک وہیں رہے, حضرت مولانا ابرار الحق صاحب نور اللہ مرقدہ کے یہاں. تو وہ فرماتے تھے کہ ہمارے بچپن میں گھر میں جو ہے نا گھر والے کہتے دیکھو جھوٹ مت بولنا ورنہ منہ سے بدبو آئے گی, اور تو کہا ہم بچے آپس میں ایک دوسرے एक दूसरे को अपना मुंह सुंघाते थे, देखो कहीं भूत तो नहीं आ रही है। जाहिर है जब हुजूर ने फरमाया तो भूत तो आएगी, हमें उसका एहसास हो या ना हो ये हमारी कमी की बात है। तो बहरहाल कहने का हासिल यह है कि एक सच एक ऐसी चीज है जो आदमी को नेकी के रास्ते पर डालने का काम करती है। इसलिए ये आपने तीन बातें जो इरशाद फरमाई उसमें पहले नंबर पर इसी को आपने जगा दी। हमारे बुज़ुर्गों में एक गुजरे हैं हज़रत मौलाना सैयद मोहम्मद बद्र आलम साहब मेरठी महाजिर मदनी रहमतुल्लाह अलैह। आप हजरात ने नाम सुना होगा, 17 साल दाभेल में उन्होंने पढ़ाया है, हदीस पढ़ाई है, और हजरत शाह साहब पढ़ाते भी थे और हजरत शाह साहब के दर से बुखारी में शिरकत भी करते थे। 4 साल तक हजरत शाह साहब के बुखारी के दरस में शरीक भी हुए और उनकी जो बुखारी की तकरीर है वो जब्त की अरबी में जो शाये हुई है फैजुल बारी के नाम से। तो बड़े साहेब कश्मत थे, उनका बड़ा ऊंचा मकाम था बुजुर्गी के अंदर। तो एक मरतबा उनके साहबजादे, कई साल पहले की बात है, हजरत मौलाना सैयद आफ्ताब आलम साहब, उनका भी बहुत साल पहले इंतकाल हो गया। दाबेल तशरीफ लाए थे और कुछ मुद्दत वहाँ रहे, उनकी मजलिस होती थी तो उन्होंने वाकया सुनाते थे हजरत मौलाना बद्र आलम साहब रहमतुल्लाह अलैह की। मैं तो ये बताना चाहता हूँ कि हमारे अकाबिर झूठ से बचने का कितना ज़्यादा अहतमाम। एक मरतबा आपके किसी मिलने वाले का आपके ऊपर ख़त आया जिसमें उसने अपनी बीवी या वालिदा किसी के इंतकाल की खबर लिखी थी, या मेरी वालिदा या उनकी बीवी का इंतकाल हो गया। तो हजरत जने उस ज़माने में लिख नहीं पाते थे, जवाब लिखवाते थे। यही साहबजादे जो थे मौलाना आफ्ताब आलम साहब, वो जवाब लिखते थे। इनका तो ख़त का जवाब लिखवाया कि आपका ख़त मिला, आपकी वालिदा या जो बीवी जो कुछ था उनके इंतकाल की खबर से बहुत दुख हुआ। ये लिखवाया, कहता ठहर जाओ, ठहर कर थोड़ी देर सर झुकाया और फिर आगे का आगे लिखो। तो फिर माना आफ्ताब साहब कहते हैं, मैंने पूछा अब्बा जान कि आपने ये मुझे रोक क्यों दिया था, क्या मैंने ये लिखवाया, बहुत दुख हुआ। तो फिर मुझे ख्याल आया कि उनका ख़त पढ़ने के बाद उनकी वालिदा के इंतकाल की खबर से जो दुख हुआ था उस दुख की कैफियत इतनी थी जिसको मैं यूं ताबीर करूं कि बहुत दुख हुआ। अगर ऐसा नहीं तो झूठ हो जाएगा। तो ये हमारे अकाबिर जो हैं ये अपने आप को ऐसे झूठ से भी बचाने का कितना ज़्यादा अहतमाम करते थे। और वाकया ये है कि हम बाद मरतबा अपनी बातों बातों में ऐसी बात बोल देते हैं, हमें ख्याल भी नहीं होता। अबू दाऊद शरीफ में है, एक मरतबा एक औरत का बच्चा दूर था, औरतें बच्चों को कभी बुलाती, इधर आ मैं तुझे कुछ दूंगी, उस औरत ने यूँ कहा। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उस औरत की ये बात सुनी तो आपने उस औरत से पूछा कि तूने जब अपने बेटे से यूँ कहा कि इधर आ मैं तुझे कुछ दूंगी तो वाकईतन तेरी नीयत कुछ देने की थी? उसने कहा कि जी हाँ, मेरे पास एक खजूर का एक पीस था, एक दाना, मैं अगर दिल में ये नीयत थी कि वो आएगा तो मैं उसको दूँ। हुजूर ने फरमाया अगर ऐसा न होता तो तुम्हारे नामे आमाल में एक झूठ लिखा जाता। अल्लाह तबरक तआला हमारी हिफाजत फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक اللهم صل وسلم وبارك على سيدنا مولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار يا الله तो हमारे गुनाहों को माफ़ फरमा, हमारी ख़ताओं से दरगुजर फरमा। ऐ अल्लाह हुज़ूर पाक सरासम के तरीक़ों सुन्नतों पर ऐ अल्लाह को अपनी ज़िंदगी के हर शोबे में अख्तियार करने और अपनाने की हमें तौफीक व सआदत अता फरमा। ऐ अल्लाह हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीक़ों की मोहब्बत और गैरों के तरीक़ों की नफ़रत हमारे क़ुलूब के अंदर डाल दे। तमाम रज़ाइल से हमको पाक साफ फरमा कर महासिन अखलाक से मुजयन फरमा। अल्लाह तेरी मारिफत व मोहब्बत के अनवार से हमारे कुलूब को मुनव्वर फरमा, तेरी याद से हमारे दिलों को आबाद फरमा,
अमीन।
हमें हमारे अहल वयाल और तमाम मुतालिकीन को अल्लाह सेहत कुव्वत आफियत सलामती दुनिया आखिरत की भलाइयों से माला माल फरमा, हमारी तमाम ज़रूरियात की तू अपने ख़जाने गैब से किफ़ालत फरमा, हमें किसी का मोहताज व दस्तनिगर न बना, हमारी रोज़ियों में बरकत व वसअत अता फरमा, हमारे बीमारों को ए अल्लाह सेहत कामिला आजिला मुस्तमिर्रा अता फरमा, मकरूज़ों के कर्ज़ों की अदायगी की शक्लें पैदा फरमा, परेशान हालों की परेशानियों को दूर फरमा, हाजतमंदों की हाजतें पूरी फरमा। ए अल्लाह हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम का उम्मती जहाँ कहीं भी हो उसके ईमान और इस्लाम की जान माल की इज्जत व आबरू की अहल आयाल की तिजारत व ज़रात व कारोबार की हर चीज़ की पूरे पूरी हिफाजत फरमा। ए अल्लाह पूरी उम्मत मोहम्मदिया जहाँ कहीं भी मजलूमियत का शिकार है अल्लाह उसकी भरपूर नुसरत फरमा, ख़ास तौर पर अल्लाह बर्मा के रोहंग्या मुसलमानों की भरपूर नुसरत फरमा। अल्लाह बुद्धिस्तों के मजालिम से अल्लाह उनको नजात अता फरमा, जालिम के हाथ को जुल्म से रोक दे। अल्लाह तो कादिर व तवाना है, हर चीज़ पर कादिर है, अल्लाह अपने फजल का मामला फरमा दे। अल्लाह अपने फजल का मामला फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तवाबुर रहीम। सल्लल्लाहु तआला अला खैर खल्क़िही सय्यिदिना व मौलाना मुहम्मदिन व आलिही व असहाबिही अजमईन।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।